بسم اللہ الرحمن الرحیم, یہ ریڈیو تہران ہے, اسلامی گنراجیہ ایران کی آواز. ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے. شروتاؤ, صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم پویتر قرآن مجید کی تلاوت اور انواد سے کریں گے. آج آپ پویتر قرآن مجید کے سورہ معارج کی 19 سے لے کر 29 آیتوں تک کی تلاوت اور انواد سنیں گے. قاری ہیں شری عبد الباسط.
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے. نسندے منش بڑا لوبھی ہے, جب اسے پیڑا اور کشتی ہوتی ہے تو چیخ پکار کرنے لگتا ہے, اور جب اسے دھن سمپتی مل جاتی ہے تو کنجوس بن جاتا ہے, سوائے ان واسطوک نمازیوں کے کہ جو سدیف نماز میں اپنی آیو بتاتے ہیں اور جن کی سمپتی میں ایک اسپشٹ ادھیکار نردھارت ہوتا ہے. مانگنے والے دردروں اور نہ مانگنے والے ونچتوں کے لیے, اور جو لوگ پرلے کے دن کی پشٹی کرنے والے ہیں, اور جو اپنے پالنہار کی دنڈ سے ڈرنے والے ہیں, कि उनके पालनहार के दंड से कोई भी बचने वाला नहीं है और जो अपने आप को व्याभिचार से बचाते हैं।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। दोस्तों, आज मंगलवार है, अज़र माह की 16, जमादिल अव्वल की 2 और दिसंबर की 7 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत कार्यक्रम अनमोल बातें प्रस्तुत किया जाएगा। अनमोल बातें के बाद आप सुनेंगे राजनीतिक चर्चा का दैनिक कार्यक्रम, उसके उपरांत हम आपको सुनाएंगे कार्यक्रम ईरान भारत संबंध, और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप अख्तर रिज़वी और मरियम मिर्दादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान और सीरिया ने जनरल कासिम सुलेमानी की कुर्बानियों को याद किया। भारत और रूस ने JCPOA को पुनर्जीवित किए जाने की मांग की। सऊदी अरब के वरिष्ठ धर्मगुरु शेख बाकिर निम्र की बरसी का ऐलान हो गया। भारतीय प्रधानमंत्री ने गोरखपुर में कई योजनाओं का उद्घाटन किया, विपक्ष पर किए हमले। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान की राष्ट्रीय सुरक्षा परिषद के सचिव ने कहा है कि इराक और सीरिया में आतंकवादी गुट दाइश के पतन और प्रतिरोध के मोर्चे की सफलताओं के बाद अमरीका क्षेत्र में नए नए संकट और अशांति पैदा करने का प्रयास कर रहा है। ईरान की राष्ट्रीय सुरक्षा परिषद के सचिव एडमिरल अली शमखानी ने तेहरान में सीरिया के विदेश मंत्री फैसल मकदार से मुलाकात में क्षेत्र की स्थिति पर विस्तार से रोशनी डाली। उन्होंने सीरिया में सुरक्षा संकट पैदा किए जाने को अमरीकी और ज़ायोनी साजिश करार दिया और इसे खतरनाक परिणाम पर सचेत करते हुए कहा कि अमरीकी ज़ायोनी साजिश से पूरे क्षेत्र की सुरक्षा पर नकारात्मक प्रभाव पड़ सकते हैं। ईरान के सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव ने सीरिया पर इसराइल के निरंतर हमलों की निंदा करते हुए उसे लेबनान और फिलिस्तीन पर जारी इस अतिक्रमणकारी ज़ायोनी शासन के हमलों का क्रम ही करार दिया। इस मुलाकात में सीरिया के विदेश मंत्री फैसल मकदार ने भी सीरिया की सरकार और जनता के लिए ईरान के व्यापक समर्थन की सराहना करते हुए सीरिया में अमरीका की गैर कानूनी उपस्थिति को अपने देश की अखंडता और संप्रभुता के खिलाफ करार दिया। इससे पहले सीरिया के विदेश मंत्री फैसल मकदार ने सोमवार की रात राष्ट्रपति सईद इब्राहिम रईसी से मुलाकात की थी। इस मुलाकात में राष्ट्रपति ने कहा कि इस समय सीरिया अतिक्रमणकारी ज़ायोनी शासन के मुकाबले में फ्रंट लाइन पर है। इस मुलाकात में सीरिया के विदेश मंत्री ने भी कहा कि शहीद जनरल कासिम सुलेमानी का खून दोनों राष्ट्रों के संबंधों के गहरे बंधन की गारंटी है। उन्होंने कहा कि हमारा ख्याल है कि शहीद जनरल कासिम सुलेमानी सबके हैं और हम शहीदों के बलिदानों को कभी भी नहीं भूल सकते।
अमीर अब्दुल्लाया ने कहा कि JCPOA में वापसी के लिए अमरीका के पास प्रतिबंधों को हटाने के अतिरिक्त कोई दूसरा रास्ता नहीं है। ईरान के विदेश मंत्री ने कहा है कि प्रतिबंध हटाए बिना अमेरिका की JCPOA में वापसी संभव नहीं है। हुसैन अमीर अब्दुल्लाई عبداللہ ہیان نے ایک ساکشاتکار میں کہا کہ پشچم اپنے وچنوں کو پورا نہیں کر رہا ہے. اس کے باوجود غیر قانونی اور ایک پکشیہ پرتبندھوں کو ہٹوانے کے لیے ایران نے سدبھاونا کا پردرشن کیا ہے. انہوں نے کہا کہ ہم اب بھی سارتھک وارتا کے پکش میں ہیں. ایران کے ودیش منتری کا کہنا تھا کہ ایران کا پرمانو کارکرم کا مدعا اس لیے اٹھا کیونکہ امریکہ نے جے سی پی او اے کو نسٹ کرنے کے لیے ہر سمبھو پریاس کیے. یاد رہے کہ ایران کے ورودھ اتیاچار پورن پرتبندھوں کو ہٹانے کے ادے سے 29 نومبر سے ویانا میں پرمانو وارتا آرمبھ ہوئی تھی. اس وارتا میں ایران کی اور سے امریکی پرتبندھوں کو ہٹانے اور سامنے والے پکش کی اور سے پرمانو وچنوں کو پورا کرنے کے بارے میں پرستاؤ پیش کیے گئے. ایران کے ساتھ وارتا کرنے والے گٹ چار دھن ایک ارتھات جرمنی, فرانس, بریٹین, روس اور چین نے گھوشنا کی ہے کہ ایران کو ٹھوس جواب دینے کے لیے وارتا میں بھاگ لینے والے ششٹ منڈلوں کو اوسر دیا گیا ہے کہ وہ اپنی راجدھانیوں میں جا کر اس بارے میں وچار ومرش کریں.
ودیش منتری حسین امیر عبداللہیان نے انسٹاگرام پر لکھا ہے کہ سمجھوتے کو ایسا ہونا چاہیے جس کے پریڑام کا لوگ آبھاس کریں. سماچار ایجنسی ارونا کی رپورٹ کے انوسار انہوں نے کہا کہ ایک اچھے سمجھوتے تک پہنچنے میں ہم گمبھیر ہیں اور جو کچھ لکھت روپ میں ایران کی وارتاکار ٹیم نے پرستاؤ دیا وہ پوری طرح پرمانو سمجھوتے کے پریپیکش میں ہے اور اس میں کوئی چیز پرمانو سمجھوتے سے ہٹ کر نہیں ہے اور پرمانو سمجھوتے سے ہٹ کر کوئی مانگ نہیں کی گئی ہے. ودیش منتری نے کہا کہ ایران کی وارتاکار ٹیم وینا میں ترک کے آدھار پر سہمتی اور سمجھوتا کرنے کا پریاس کرے گی.
بھارت اور روس نے سنیکت سمگر کاریہ یوجنا جے سی پی او اے کو پنرجیوت کیے جانے کی مانگ کی ہے. بھارت سے ہمارے سنواداتا کی رپورٹ کے انوسار بھارتیہ پردھان منتری نریندر مودی اور روس کے راشٹرپتی ولادیمیر پوتن نے سنیکت بیان جاری کر کے سنیکت سمگر کاریہ یوجنا جے سی پی او اے کو پنرجیوت کرنے کے لیے کی جانے والی کوششوں کے سمرتھن کا اعلان کیا ہے. نئی دلی میں بھارت کے پی ایم نریندر مودی اور روس کے راشٹرپتی ولادیمیر پوتن نے ملاقات کے بعد سنیکت بیان میں, جسے ودیش منترالے کی ویب سائٹ پر جاری کیا گیا, کہا کہ دونوں پکشوں نے جے سی پی او اے کو پوری طرح سے لاگو کیے جانے کے مہتو پر بل دیا اور کم سے کم اودھی میں سمجھوتے کو پنرجیوت کیے جانے کے لیے انجام پانے والی کوششوں کے سمرتھن کا اعلان کیا.
امریکہ کی خفیہ ایجنسی سی آئی اے کے پرمکھ نے کہا ہے کہ اس بات کا کوئی پرمان نہیں ہے کہ ایران پرمانو ہتھیار بنانے کا ارادہ رکھتا ہے اور اس کے پرمانو کارکرم میں کوئی سینیا آیام ہے. سماچار ایجنسی فارس کی رپورٹ کے انوسار ولیم جوزف برن نے 7 دسمبر کی صبح کو اس بات کو سویکار کیا کہ ایران کے پرمانو کارکرم میں کوئی سینیا آیام نہیں ہے. انہوں نے یہ بات سماچار پتر وال اسٹریٹ جرنل کی اور سے آیوجت ایک بیٹھک میں کہی. پرتبندھوں کو سماپت کرنے کے بارے میں پچھلے سپتاہ جو وینا میں بیٹھک ہوئی تھی, ولیم جوزف برن نے اس کی اور سنکیت کیا اور دعویٰ کیا کہ ایرانیوں نے اس دور میں ابھی وارتا کو گمبھیرتا سے نہیں لیا ہے اور شیگھر ہی ہم دیکھیں گے کہ وہ وارتا سے میں کتنے گمبھیر ہیں. ولیم جوزف برن نے اس بات کی اور سنکیت نہیں کیا کہ ورش 2018 میں امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ ایک پکشی روپ سے پرمانو سمجھوتے سے نکل گئے تھے اور انہوں نے نہ کیول پرمانو سمجھوتے سے کا الگھن کیا بلکہ جو دیش اس سمجھوتے کے پریپیکش میں ایران کے ساتھ ویاپارک لین دین کرنا چاہتے تھے انہیں دنڈت کرنے کی بھی دھمکی دیتے تھے.
سعودی عرب کے پرسدھ دھرم گرو آیت اللہ شیخ باقر نمر کو ریاض سرکار دوارا موت کی سزا دیے جانے کی 6ویں برسی کے کاریہ کرموں کا اعلان کر دیا گیا ہے. فارس نیوز ایجنسی کی رپورٹ کے انوسار سعودی عرب کے ورشیہ دھرم گرو شیخ باقر نمر کی شہادت کی 6ویں برسی 27 دسمبر سے 3 جنوری تک منائی جائے گی. برسی کا کاریہ کرم آیوجن کرنے والی سنستھا کے بیان میں انتراشٹریہ سنستھاؤں سے اپیل کی گئی ہے کہ وہ سعودی سرکار پر دباؤ ڈالے تاکہ وہ شہید باقر نمر کا شو ان کے پریجنوں کے حوالے کرے. سعودی عرب کے ورشیہ دھرم گرو آیت اللہ شیخ باقر نمر کے پتر محمد نمر نے اپنے پتا کی شہادت پر انتراشٹریہ سنستھاؤں اور پشچمی دیشوں کی آلوچنا کرتے ہوئے کہا کہ انہوں نے سعودی عرب کے مانواادھیکاروں کے کھلے الگھن پر ڈرانا دھمکانا اور اس پر چپی ساد رکھی ہے.
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں. عراقی سوتروں کا کہنا ہے کہ امریکہ کے آتنکوادی سینکوں نے عین الاسد ایئر بیس میں کڑی سرکشا ویوستھا کر دی ہے۔ المعلومہ ویب سائٹ کی رپورٹ کے انوسار عراق کے سرکشا سوتر کا کہنا ہے کہ عین الاسد ایئر بیس کے آسمان پر امریکہ کے یدھک ویمان اور ڈرون ویمان اڑانے بھر رہے ہیں۔ عراقی سوتروں کا کہنا ہے کہ عراق سے امریکہ کے آتنکوادی سینکوں کے نشکاسن کی تاریخ نکٹ آنے کی وجہ سے عین الاسد کی سرکشا بڑھا دی گئی ہے۔ عراقی سنسد میں پاس ہونے والے پرستاؤ کے آدھار پر امریکہ کے آتنکوادی سینکوں کو 2021 کے انت تک عراق سے نکل جانا ہوگا۔
آج صبح اسرائیل کے یدھک ویمانوں نے چاول کی کھیپ پر حملہ کر دیا ہے۔ پراپت سماچاروں کے انوسار اسرائیل نے اپنے حملے کا اوچتیہ درشاتے ہوئے کہا کہ اس کے یدھک ویمانوں نے ہتھیاروں سے لدے واہن پر حملہ کیا ہے، جبکہ سیریائی سوتروں نے ویڈیو پرکاشت کر کے بتایا کہ زائنی شاسن کے یدھک ویمانوں نے لازکیہ بندرگاہ پر ایک کنٹینر پر حملہ کر دیا جس میں چاول تھا۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار زائنی یدھک ویمانوں نے آج صبح غلطی سے چاول سے بھرے کنٹینر پر حملہ کر دیا۔ الاخباریہ چینل نے سیریا کے اگنی شمن دل کے سوتروں کے حوالے سے بتایا کہ زائنی شاسن کے یدھک ویمانوں نے جس چیز پر حملہ کیا وہ ایرانی چاول اور شکر سے بھرا کنٹینر تھا۔
بھارت کے پردھان منتری نریندر مودی نے اپنی ایک جن سبھا میں سماجوادی پارٹی پر کٹاکش کرتے ہوئے کہا کہ لال ٹوپی والے یو پی کے لیے ریڈ الرٹ ہیں، انہیں صرف لال بتی کے لیے ستا چاہیے۔ انہوں نے گورکھپور میں ایمس اسپتال اور کھاد کارخانے سہت کئی پریوجناؤں کا ادگھاٹن کیا۔ بتایا جاتا ہے کہ بھارتی پردھان منتری نے پوروانچل کو 10,000 کروڑ روپے کی پریوجنائیں دیں۔ ان کا کہنا تھا کہ آج پورا اتر پردیش جانتا ہے کہ لال ٹوپی والوں کو صرف لال بتی سے مطلب رہا ہے، انہیں معافیوں کو چھوٹ دینے کے لیے، زمین قبضانے کے لیے اور آتنکیوں کو جیل سے چھڑانے کے لیے سرکار چاہیے۔
بھارتیہ جنتا پارٹی کے ورشٹھ نیتا اور کیندریہ منتری ہرش وردھن نے بتایا کہ روس کی پرکشیپاستک رکشا پرنالی S-400 بھارت کو ملنی آرمبھ ہو گئی ہے اور یہ کام جاری رہے گا۔ انہوں نے اس بات کی گھوشنا کل حیدرآباد ہاؤس میں بھارت کے پردھان منتری نریندر مودی اور روسی راشٹرپتی ولادیمیر پوتن کے مدھیے ہونے والی ملاقات کے دوران کی۔ سوموار کو حیدرآباد ہاؤس میں ہونے والی ملاقات میں بھارت کے سب سے مضبوط دورے میں ہیں اور دونوں دیشوں کے راشٹر پرمکھوں کے بیچ 2 سال بعد یہ سیدھی ملاقات ہو رہی ہے۔ انہوں نے کہا کہ دونوں دیشوں کے بیچ پرانا سہیوگ رہا ہے اور روس بھارت کا بھروسے مند سازیدار رہا ہے۔
نوبل پرسکار وجیتا آنگ سان سوچی کو میانمار کی کورٹ نے 4 سال کی سزا سنائی تھی، جسے اب آدھی کر دی گئی ہے۔ پراپت رپورٹ کے انوسار ان پر سینا کے خلاف اسنتوش بھڑکانے اور کووڈ نیموں کے الگھن کا آروپ لگا تھا۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ انمول باتیں شروتاؤ، کاریکرم انمول باتیں لے کر میں سید میسم آپ کی سیوا میں اپستھت ہوں، میرا سلام سویکار کیجیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمی سید علی خامنائی نے کہا ہے کہ ابو حمزہ صومالی کہتے ہیں کہ امام زین العابدین علیہ السلام نے کہا ہے، بھلی بات منشیہ کے دھن کو ادھک کرتی ہے، آجیویکا میں وردھی ہوتی ہے اور وکاس ہوتا ہے، منشیہ کی موت ٹلتی ہے اور انسان کو اپنے پریوار اور لوگوں میں لوک پریا بناتی ہے۔ یہ سب کچھ اچھی بات کرنے کی وجہ سے سمبھو ہے۔ اب سوال اٹھتا ہے کہ اچھی بات سے آشیہ کیا ہے؟ تو ہم آپ کو بتا دیں کہ اچھی بات کا مطلب وہ بات ہوتی ہے جو دھرم اور نیتکتا کے ماپدنڈوں پر کھری اترے اور اس کے ساتھ ہی وہ من موہک انداز میں کہی جائے۔ یدی یہ شرطیں پوری ہیں تو اس بات کو اچھی بات کہا جا سکتا ہے اور اس پرکار کی بات کے لوک پر لوک میں لابھ ملیں گے۔
اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے چھاتروں کو پڑھاتے سمے کہا، پیغمبر اسلام نے فرمایا ہے کہ تم چھ کام کرنا سویکار کرو، ہم تمہارے لیے سورگ کا وچن دیتے ہیں، جب بات کرو تو جھوٹ نہ بولو، جب وعدہ کرو تو اسے پورا کرو، جب تمہارے پاس امانت رکھی جائے تو اسے ہاتھ نہ لگاؤ، کوئی دھن رکھوائے، کوئی تمہیں پد دے، ذمہ داری دے یا اپنی کوئی بات بتائے تو اس کا خیال رکھو اور دھوکہ نہ دو، جن چیزوں کو ایشور نے دیکھنے سے روکا ہے اس کی اور سے اپنی آنکھیں بند کر لو، اپنی واسنا پر نینترن رکھو، اپنے ہاتھ اور اپنی زبان پر قابو رکھو۔ پیغمبر اسلام نے ان سب باتوں پر دھیان رکھنے کو آوشیک بتایا ہے۔ آپ دھیان دیں، اگر منشیا ان سب باتوں پر دھیان دے تو سماج کتنا اچھا ہو جائے گا۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ راجنیتک چرچا کا دینک کاریکرم لے کر اپستھت ہیں دوستوں قائم رضوی کا سلام سویکار کیجیے۔ سیریا پر ہوائی حملہ، روسی راشٹرپتی کی بھارت یاترا اور محبوبہ مفتی کے بیان کے بارے میں کاریکرم میں ہم وستار سے چرچا کریں گے۔ سیریا میں کھادیہ پدارتھوں کے بھنڈاروں پر حملہ کر کے اسرائیل نے اسے ہتھیاروں کا بھنڈار بتایا ہے۔ ایک رپورٹ لے کر حاضر ہیں سید میسم۔
زائونی سینا نے ایک بار پھر پشچمی سیریا پر ہوائی حملہ کیا ہے۔ اس بار دشمن نے دیش کے اتر پشچم میں استھت لازقیہ پورٹ پر بمباری کی ہے۔ سیریائی سینا کا کہنا ہے کہ دشمن نے آج صبح بھومدھیہ ساگر کے آزاد پانیوں کے آسمان سے کئی میزائل داغے اور بندرگاہ کے کنٹینر پریسر کو نشانہ بنایا۔ زائونیوں کا دعویٰ ہے کہ ہتھیاروں کی ایک کھیپ ان کا لکشیہ تھی۔ قریب چھ مہینے پہلے زائونیوں نے کرشی اتپاد کے ایک کنٹینر کو نشانہ بنایا تھا اور آج بھی کھادیہ پدارتھوں، چاول اور چینی کو نشانہ بنایا گیا۔ عرب، پشچم اور زائونی گٹھ بندھن نے 10 تک آتنکوادیوں کا سمرتھن کیا تاکہ سیریا یدھ میں پرتیرودھی دھڑے کو نقصان پہنچا سکے۔ زائونی دشمن ان مورکھتا پورن حملوں سے اور پشچم اتیاچار پورن پرتیبندھ لگا کر لوگوں سے بدلہ لینا چاہتے ہیں جنہوں نے پرتیرودھ کیا اور دشمن کو ہرایا۔ لازقیہ پورٹ پر حملے کے زائونی شاسن کے غلط سمیکرنوں سے اس کی بوکھلاہٹ کا پتہ چلتا ہے۔ آج صبح فلسطین کے اویدھ ادھیکرت علاقوں میں الرٹ جاری کیا گیا کیونکہ دشمن اسلامی پرتیرودھ کے منہ توڑ جواب دینے کی کھمتا سے ڈرا ہوا ہے۔ اسلام ہلالی، آئی آر آئی بی، دمشق۔
اور اب ایک انیہ وشے۔ روس کے رکشا منتری نے کہا ہے کہ جس پرکار سے دباؤں کو اندیکھا کرتے ہوئے بھارت آگے بڑھ رہا ہے اس سے اس کے سمپربھو راشٹر ہونے کی پشٹی ہوتی ہے۔ وستار سے بتا رہے ہیں محمد مہدی۔
سوموار کو حیدرآباد ہاؤس میں ہونے والی ملاقات میں بھارت کے پردھان منتری نریندر مودی نے کہا کہ بھارت اور روس کے رشتے اب تک کے سب سے مضبوط دور میں ہیں اور دونوں دیشوں کے راشٹر پرمکھوں کے بیچ 2 بعد یہ سیدھی ملاقات ہو رہی ہے۔ انہوں نے کہا کہ دونوں دیشوں کے بیچ پرانا سہیوگ رہا ہے اور روس بھارت کا بھروسے مند साझेदार रहा है। हालांकि कोरोना काल में दोनों देशों के बीच का सालाना शिखर सम्मेलन नहीं हो पाया था। भारत के प्रधानमंत्री नरेंद्र मोदी और रूसी राष्ट्रपति व्लादिमीर पुतिन के बीच होने वाली शिखर बैठक से पूर्व दोनों देशों के रक्षा मंत्रियों और विदेश मंत्रियों के बीच भी मुलाकात हुई थी। भारतीय प्रधानमंत्री नरेंद्र मोदी रूसी राष्ट्रपति व्लादिमीर पुतिन के बीच दो साल बाद आमने सामने होने वाली मुलाकात काफी महत्वपूर्ण मानी जा रही है। इसी बीच भारतीय जनता पार्टी के वरिष्ठ नेता और केंद्रीय मंत्री हर्षवर्धन ने बताया है कि रूस की प्रक्षेपास्त्रिक रक्षा प्रणाली S-400 भारत को मिलनी आरंभ हो गई है और ये काम जारी रहेगा। उन्होंने इस बात की घोषणा कल हैदराबाद हाउस में भारत के प्रधानमंत्री नरेंद्र मोदी और रूसी राष्ट्रपति व्लादिमीर पुतिन के मध्य होने वाली मुलाकात के दौरान की थी। इसी बीच रूस के रक्षा मंत्री ने कहा है कि S-400 मिसाइल रक्षा प्रणाली पर दबावों को दरकिनार रखते हुए भारत जिस तरह से आगे बढ़ा है वो दिखाता है कि वो एक संप्रभु राष्ट्र होने के नाते किसी दबाव के आगे नहीं झुकेगा और अपने हितों को ध्यान में रखकर फैसला करेगा। ज्ञात रहे कि वर्ष 2018 में रूस और भारत के बीच S-400 मिसाइल रक्षा प्रणाली की खरीदारी को लेकर दोनों देशों के मध्य समझौता हुआ था। जानकार हलकों का मानना है कि रूस और भारत का निकट आना वो चीज है जो अमेरिका को बिल्कुल भी पसंद नहीं आएगी। जब भारत ने ये घोषणा की थी कि वो रूस से प्रक्षेपास्त्रिक रक्षा प्रणाली S-400 खरीदेगा तो अमेरिका ने उसे प्रतिबंधों की धमकी दी थी, परंतु जैसा कि भारतीय सूत्रों ने घोषणा की है कि रूस की S-400 मिसाइल रक्षा प्रणाली उसे मिलना आरंभ हो गई है और ये कार्य जारी भी रहेगा। इससे ये बात साबित हो जाती है कि भारत अमेरिका सहित किसी भी देश की धमकी या दबाव में नहीं आएगा और वो अपने राष्ट्रीय हितों के आधार पर फैसला करेगा। अमेरिका ने भारत को जो प्रतिबंध की धमकी दी थी जानकार हलके इस धमकी को भारत के आंतरिक मामलों में एक प्रकार का हस्तक्षेप मानते हैं, क्योंकि इन हलकों का मानना है कि हर देश का ये स्वाभाविक अधिकार है और उस देश का आंतरिक मामला है कि वो किससे लेन देन करे और किससे न करे, और अमेरिका या किसी भी दूसरे देश को इस बात का अधिकार नहीं है कि वो कहें कि कौन किससे लेन देन व समझौता करे। बहरहाल जानकार हलके रूसी राष्ट्रपति की भारत यात्रा और दोनों देशों के मध्य होने वाले समझौतों को द्विपक्षीय संबंधों की मजबूती की दिशा में सकारात्मक कदम के रूप में देख रहे हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। महबूबा मुफ्ती का कहना है कि कश्मीर समस्या का समाधान बल से नहीं बात से होगा। श्रीनगर से सिप्ते मोहम्मद हसन।
पीपल्स डेमोक्रेटिक पार्टी के अध्यक्ष महबूबा मुफ्ती, जो जम्मू कश्मीर की भूतपूर्व मुख्यमंत्री भी रह चुकी हैं, ने दिल्ली के जंतर मंतर पर धरना दिया और कश्मीर के विशेष अख्तियार लौटाने का मुतालबा किया। इस अवसर पर उन्होंने कहा कि गोडसे का भारत हमें स्वीकार नहीं है। महबूबा मुफ्ती ने इस समय पर पत्रकारों के साथ वार्ता करते हुए कहा कि 5 अगस्त 2019 को जो घटना घटी, जिसके तहत नई दिल्ली की सरकार ने کشمیر کا وشیش اختیارات ان سے چھین لیا وہ غیر آئینی ہے۔ انہوں نے کہا کہ تب سے آج تک جو استھتی کشمیر میں بنی ہوئی ہے وہ انتہائی گمبھیر ہے۔ محبوبہ مفتی نے کہا کہ جو موجودہ پرشاسن ہے وہ ان کے انوسار طاقت کے بل پر کشمیریوں کو خاموش کرنا چاہتی ہے۔ اس اوسر پر انہوں نے کشمیر سمسیا کے سمادھان کے حوالے سے بھی اپنا مطالبہ دہرایا۔ انہوں نے کہا کہ کشمیر سمسیا کو سلجھانے کی ضرورت ہے اور طاقت سے یہ سلجھ نہیں سکتی ہے۔ محبوبہ مفتی نے کہا کہ نئی دہلی طاقت کے بل پر کشمیریوں کو خاموش کرنا چاہتی ہے پرنتو ایسا سمبھو نہیں ہے۔ انہوں نے جموں کشمیر کی استھتی کو انتہائی گمبھیر قرار دیا۔ انہوں نے کہا کہ یہاں پر عام ناگرکوں کی ہتیا ہوتی ہے اور ان کے شرو بھی واپس نہیں لوٹائے جاتے ہیں جو مانو ادھیکار کا سب سے بڑا الگھن ہے۔ اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا
کی طرح بند رکھا گیا ہے، کوئی بات نہیں کر سکتا ہے، اگر کسی کو تکلیف ہوگی اس کے منہ پہ ٹیپ لگایا جائے، بولیں گے کہ یہ چلا نہیں رہا ہے اس لیے اس کی تکلیف ٹھیک ہوگی، تو کیا وہ صحیح ہے؟
اس کا حل کیا ہے، کس طریقے سے
اس کا حل ہے؟ مسئلے کشمیر حل کرو،
حل کرو،
حل کرو، حل کرو، مسئلے کشمیر حل کرو، کیونکہ نہ ملٹنٹ کی گرنیڈ سے اور نہ ہمارے ملک کی گولی سے بات بنے گی، بولی سے وہی ہم بات کرتے ہیں۔
محبوبہ مفتی جو ہیں وہ پردرشن کرتی ہوئی نظر آ رہی ہیں اور سیدھے طور پر جو ان کا کہنا ہے وہ یہ ہے کہ موجودہ استھتی میں جس طریقے سے بتایا جا رہا ہے کہ جموں کشمیر میں حالات بہت ٹھیک ہیں ویسا نہیں ہے، اور یہی پوری دیش کو بتانے کے لیے، دیش کی جنتا کو دکھانے کے لیے وہ سنسد کے باہر کچھ ہی دوری پر اس طریقے سے سڑک پر بیٹھ کر پردرشن کر رہی ہیں، اور ان کا کہنا ہے کہ جب تک لوگوں کو اس بارے میں پوری جانکاری نہیں ملے گی کہ کس طریقے سے وہاں پر حالات ہیں، ان کا پردرشن جاری رہے گا۔
بند کرو، معصوموں کا قتل عام، بند کرو، بند کرو، نریندر مودی ہوش میں آؤ، ہوش میں آؤ، ہوش میں آؤ، نریندر مودی ہوش میں آؤ، ہوش میں آؤ، ہوش میں آؤ،
گرنیڈ سے نہ گولی سے،
بات بنے گی بولی سے،
خون خرابہ بند کرو،
بند کرو، بند کرو،
بات چیت شروع کرو،
شروع کرو، شروع کرو،
بات چیت شروع کرو،
شروع کرو، شروع کرو۔
اس بیچ جموں کشمیر پرشاسن نے ایک بار پھر لوگوں سے کہا ہے کہ کووڈ 19 کی استھتی میں ایک بار پھر گمبھیرتا سامنے آئی ہے، لہذا وہ پروٹوکالز پر عمل کریں۔ انہوں نے کہا کہ میڈیکل ڈپارٹمنٹ نے جو آدیش دیے ہیں اس پر عمل کرنے کی ضرورت ہے۔ جموں کشمیر پرشاسن نے کہا ہے کہ انہوں نے اس حوالے سے تمام تر پربندھ کیے ہیں اور جو بھی ٹریولرز ہوں گے ان کی جانچ ہوگی۔ انہوں نے کہا کہ جو نئی وائرنٹ سامنے آئی ہے اس کے اعتبار سے اب کشمیر کے لوگوں کو کافی زیادہ سکری رہنا ہوگا اور سیم سے کام لینا ہوگا۔ انہوں نے کہا کہ میڈیکل ایڈوائزری جاری کر دی گئی ہے اور اس پر عمل ہونا چاہیے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا آپ نے سنی، اب آپ جو کارکرم سنیں گے اس کا شیرشک ہے قرآنی قصے، لیکن اس سے پہلے پیش ہے ایک ساپتاہک کارکرم ایران بھارت سمبندھ۔
ایران بھارت سمبندھ۔
دوستو، ایران بھارت سمبندھ کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہرداری اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، پچھلے کارکرم میں ہم نے ایران اور بھارت کے بیچ سہیوگ میں افغانستان کے مہتو کی چرچا کی تھی۔ ہم نے بتایا تھا کہ راجنیتک اور ارتھ ویوستھا کے اترکت بھی کئی ایسے چھیتر ہیں جن پر کام کر کے بھارت اور ایران ادھک سے ادھک نکٹ آ سکتے ہیں۔ آج کے کارکرم میں ہم دونوں پکشوں کے بیچ سنچار مادھیموں، ویگیانک، سانسکرتک اور سواستھ سہیوگ کے بارے میں چرچا کریں گے۔
بہت سے جانکاروں کا یہ ماننا ہے کہ بھارت اور ایران کے راجنیتک ایوم آرتھک سمبندھوں میں جو وستار ہوا ہے اس کی تلنا میں تہران اور نئی دلی کے بیچ میڈیا کے کھیتر میں وکاس समानांतर नहीं हो सका, अर्थात दोनों पक्षों के बीच जिस सीमा तक मीडिया के क्षेत्र में अब तक विस्तार होना चाहिए था वो अब तक नहीं हो सका। इसका दुष्परिणाम ये निकला कि भारत तथा क्षेत्र के कुछ संचार माध्यमों ने इस्लामी गणतंत्र ईरान के विरुद्ध दुष्प्रचार करने आरंभ कर दिए। उन्होंने इन दो मित्र देशों के खिलाफ खुलकर जहर उगला।
हालांकि ईरान और भारत के बीच पाई जाने वाली बहुत से सांस्कृतिक संभावनाओं के कारण ईरान की रेडियो की हिंदी सेवा और भारत के फारसी रेडियो ने परस्पर सहयोग के लिए दोनों देशों के लिए बहुत से अवसर उपलब्ध कराए। इसका एक कारण यह है कि भारत को फारसी भाषा के दूसरे घर के रूप में देखा जाता है। भारत के भीतर फारसी भाषा के बहुत से कवियों और साहित्यकारों ने जीवन गुजारा है। एक समय तक भारत में फारसी भाषा शिक्षा का माध्यम भी रही है।
दोस्तों, ये जानना भी बहुत रोचक होगा कि भारत में फारसी पत्रकारिता का इतिहास भी बहुत पुराना है। ये भी कहा जाता है कि ईरान में फारसी भाषा की पत्रकारिता के प्रवेश द्वारों में से एक भारत है, जहां के मुंबई नगर को विशेष स्थान हासिल है। शायद यही वजह रही है कि कुछ लोग ईरान में काजर काल के दौरान भारत को फारसी प्रेस का संपादकीय केंद्र मानते थे। सांस्कृतिक, भाषाई और अन्य प्रकार की समानताओं के बावजूद इस्लामी गणतंत्र ईरान और भारत के बीच मीडिया के संबंध उस तरह के नहीं हैं जिस तरह के होने चाहिए।
हालांकि वर्तमान समय में जो हालात हैं उनके हिसाब से दोनों देशों के बीच मीडिया संबंधी सहयोग की बहुत अधिक भूमिका मौजूद है। दोनों पक्ष क्षेत्रीय एवं अंतर्राष्ट्रीय स्तर पर भी सहयोग कर सकते हैं। ईरान और भारत की समाचार एजेंसियां भी एक दूसरे के साथ सहयोग कर सकती हैं। इस बात की पुष्टि ईरान में भारत के राजदूत धर्मेंद्र गड्डम ने भी तेहरान में ईरान की इन समाचार एजेंसी के साथ वार्ता में कही। ये वार्ता सन 2019 में तेहरान में हुई थी।
गड्डम ने भारत और ईरान के प्राचीन ऐतिहासिक संबंधों की ओर संकेत करते हुए कहा कि हालिया 4 वर्षों के दौरान भारत के प्रधानमंत्री नरेंद्र मोदी और ईरान के राष्ट्रपति हसन रूहानी ने 4 बार अलग अलग मुलाकातें की हैं। इन दोनों नेताओं की ये मुलाकातें तेहरान, नई दिल्ली और न्यूयॉर्क में हुई। ईरान के राष्ट्रपति और भारत के प्रधानमंत्री की ये भेंट वार्ताएं बहुत सार्थक रहीं। दोनों देशों ने वर्तमान कठिन परिस्थितियों से निकलने के लिए आपस में सहयोग एवं सहकारिता पर बल दिया है।
ईरान में भारत के राजदूत ने ईरान के साथ अपने देश के संबंधों को अधिक विस्तृत करने के महत्व पर बोलते हुए कहा, हम शिक्षा, मीडिया, खेलकूद और पर्यटन जैसे क्षेत्रों में अपने संबंधों को ईरान के साथ बढ़ा सकते हैं। गड्डम ने यह भी बताया कि प्रतिवर्ष लगभग 1 लाख भारतीय ईरान की यात्रा करते हैं। उन्होंने कहा कि इसके अतिरिक्त ईरान में भारत के लगभग 10,000 छात्र पढ़ाई कर रहे हैं।
जानकारों का कहना है कि ईरान और भारत के बीच पर्यटन, शिक्षा, संस्कृति और स्वास्थ्य के क्षेत्र में अधिक विकास की संभावनाएं पाई जाती हैं। नई दिल्ली में आयोजित होने वाली 28वीं अंतर्राष्ट्रीय पुस्तक प्रदर्शनी ने दोनों देशों के बीच शिक्षा एवं साहित्य के क्षेत्रों में विकास के कई अवसर पैदा किए हैं। इस प्रदर्शनी के आयोजन के अवसर पर सन 2019 में भारत के सांस्कृतिक मामलों के मंत्री ने आशा व्यक्त की थी कि भारत और ईरान के बीच सांस्कृतिक संबंधों को अधिक से अधिक विस्तृत होना चाहिए।
ईरान ने बारंबार ऐलान किया है कि वो नई पीढ़ी को जानकारियां उपलब्ध कराने के लिए तैयार है। तेहरान का कहना है कि भारत के उभरते हुए युवाओं के लेखों को तेहरान अपने यहाँ प्रकाशित कराने के लिए तैयार है और इसी के साथ ईरान के उभरते हुए युवाओं के लेखों का वो भारत में भी अनुवाद कराने की भी योजना रखता है।
इसके अतिरिक्त मेडिकल टूरिज्म को बढ़ावा देकर भी परस्पर संबंधों को विकसित किया जा सकता है। इसके अतिरिक्त संबंधों को विकसित करने का एक अन्य मार्ग हेल्थ टूरिज्म है। हेल्थ टूरिज्म का प्रयोग करके जहां पैसा कमाया जा सकता है, वहीं पर इससे संबंधों को भी मजबूत किया जा सकता है। भारत में करोड़ों मुसलमान रहते हैं। ईरान में धार्मिक स्थलों के दर्शन के उद्देश्य से धार्मिक पर्यटक यहां पर आने में विशेष रुचि रखते हैं।
भारत हमेशा से ही ईरान को एक अच्छे सहयोगी और मित्र देश के रूप में देखता आया है। उनका कहना था कि दोनों देशों के बीच पर्यटन के क्षेत्र में भी बहुत संभावनाएं हैं, जिन पर विशेष रूप से ध्यान दिए जाने की जरूरत है। ईरान के तत्कालीन उप सांस्कृतिक मंत्री मोहसिन जवादी ने सन 2019 में भारत के तत्कालीन पर्यटन मंत्री के साथ भेंट में कहा था कि हम ये प्रयास करेंगे कि दोनों देशों के बीच सांस्कृतिक संबंधों को और अधिक मजबूत किया जाए। उन्होंने कहा था कि ईरान और भारत के बीच संबंध मित्रता पर आधारित हैं, जो बहुत लंबे समय से चले आ रहे हैं।
बताया जाता है कि एक समय ऐसा भी था कि जब भारत और ईरान ने कवि, लेखक तथा साहित्यकार दोनों देशों की यात्राएं किया करते थे। भारत के सांस्कृतिक मंत्री के अनुसार दोनों देशों के बीच संबंध बढ़ने का एक कारण सांस्कृतिक पर्यटन भी हो सकता है। हमें दोनों देशों के बीच सांस्कृतिक साइटें चलानी चाहिए ताकि भारत और ईरान के बीच सांस्कृतिक पर्यटन को बढ़ावा मिल सके।
हम इस बात की आशा करते हैं कि सहकारिता के माध्यम से हम इस मार्ग में आने वाली बाधाओं को बहुत सरलता से दूर कर सकेंगे। भारत और ईरान के बीच सांस्कृतिक सहयोग को बढ़ाने का एक अन्य मार्ग ये भी है कि छात्रों, प्रोफेसरों, लेखकों और साहित्यकारों को एक दूसरे देश की यात्राएं कराई जाएं।
सामान्य पारंपरिक और सांस्कृतिक संभावनाओं के कारण ईरान की फिल्में भारत के सिनेमा प्रेमियों के बीच बहुत लोकप्रिय हैं। भारत के कला प्रेमी ईरान की आर्ट फिल्मों को बहुत महत्व देते हैं। ईरान में इस्लामी क्रांति की सफलता के बाद भारत और ईरान में कई फिल्मों और सीरियलों को संयुक्त रूप में बनाया गया। भारत की फिल्म प्रदर्शनियों में ईरानी फिल्मों की व्यापक स्तर पर उपस्थिति वास्तव में उल्लेखनीय है। ये विषय भारत में ईरानी फिल्मों की लोकप्रियता को दर्शाता है।
ईरान और भारत के संबंध में विस्तार के लिए सांस्कृतिक, वैज्ञानिक और संचार माध्यमों के क्षेत्र में पाई जाने वाली संभावनाओं का प्रयोग न केवल ये कि भारत और ईरान के लोगों के दृष्टिकोणों को निकट होने का कारण बनेगा, बल्कि ये काम तेहरान और दिल्ली के विरोधी देशों के दुष्प्रचारों को निष्क्रिय बनाने का भी कारण बनेगा। इसलिए भारत और ईरान के संबंधों को अधिक से अधिक विस्तृत करने के लिए आर्थिक, राजनीतिक, सांस्कृतिक और अन्य प्रकार की संभावनाओं का प्रयोग किया जाना चाहिए।
दोस्तों, इसी के साथ कार्यक्रम का समय समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے
دوستوں، کارکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ اپستھت ہیں۔ سید میسم کا سلام سویکار کیجیے۔ کارکرم میں سورہ توبہ کی 38ویں اور 39ویں آیتوں کے نازل ہونے کی پرشٹھ بھومی کی چرچا کریں گے۔ مکے کے انیکشر وادیوں کا خطرہ جب سماپت ہو گیا تو حدیبیہ سمجھوتے کے بعد پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے پڑوسی دیشوں کے شاسکوں کو پتر بھیج کر انہیں اسلام کا نمنترن دینے کا فیصلہ کیا۔ اس ادیشے سے انہوں نے حارث بن عمیر ازدی کو پتر دے کر شام کے شاسک کے پاس بھیجا۔ حارث جب شام کے نکٹورتی نگر پہنچے تو اس کھیتر کے شاسک شورحبیل نے یہ جاننے کے بعد کہ وہ اسلام کا سندیش لے کر آئے ہیں حارث کی ہتیا کا آدیش جاری کر دیا۔ پیغمبر اسلام کو جب اپنے دوت حارث کی موت کی خبر ملی تو اس سے وہ بہت دکھی ہوئے۔ انہوں نے مسلمانوں سے ہتھیاروں سے بدلہ لینے کی بات کہی۔ اس گھٹنا کے ساتھ ہی ربیع الاول سن 8 ہجری قمری کو پیغمبر اسلام نے کچھ لوگوں کو ذات طلوع نامک کھیتر میں اسلام کے پرچار کے لیے روانہ کیا۔ وہ لوگ اپنے درشٹیگت کھیتر میں پہنچے۔ اسلام کے دوتوں نے وہاں کے لوگوں کو تارکی کے ڈھنگ سے اسلام کے بارے میں بتانا شروع کیا۔ اس بیچ وہاں کے کچھ لوگوں نے ان کا ورودھ کیا۔ کچھ سمے کے بعد اسلام کے دوتوں پر حملہ کر دیا گیا جس میں لگ بھگ سارے ہی لوگ مارے گئے۔ ان لوگوں میں سے ایک ویکتی جو بری طرح سے گھائل ہو چکے تھے کسی پرکار سے وہاں سے بچ نکلنے میں سفل رہے اور پیغمبر اسلام کی سیوا میں پہنچ کر انہوں نے ساری بات انہیں بتائی۔ ان دو گھٹناؤں کے بعد موتا یدھ کا آدیش جاری ہوا۔ 3000 سینکوں کی سینا ہتھیاروں سے بدلہ لینے کے لیے نکل پڑی۔ پیغمبر اسلام حضرت محمد نے مسلمانوں کی سینا کے نکلنے سے پہلے انہیں سمبودھت کرتے ہوئے کہا کہ آپ لوگ اس استھان پر جائیے جہاں پر اسلام کے دوتوں کی ہتیائیں کی گئی ہیں۔ وہاں پر پہنچ کر پہلے آپ لوگوں کو شانتی پور ڈھنگ سے اسلام کا نمنترن دینا ہوگا۔ اگر بھی لوگ ایمان لے آئیں تو پھر ان سے بدلہ نہ لیا جائے۔ اگر وہ ایسا نہ کریں تو پھر ان کے ساتھ یدھ کرو اور ایشور کے دشمنوں کو سبق سکھاؤ۔ انہوں نے کہا کہ وہاں کے دوسرے لوگوں کے ساتھ پریم پورن ویوہار کرو۔ ان کی مہیلاؤں، بچوں اور بوڑھوں کو مت مارو۔ ان کے پیڑوں کو نہ کاٹو اور نہ ہی نشٹ کرو۔ ان کے گھروں کو بھی نشٹ نہ کرنا۔ اس کے بعد پیغمبر اسلام نے کہا کہ ہے مسلمانوں، تمہاری سینا کے کمانڈر میرے چاچا زاد بھائی جعفر بن ابی طالب ہیں۔ اگر ان کے لیے کوئی مشکل پیدا ہو جائے یا وہ مارے جائیں تو تمہاری سینا کے کمانڈر زید بن حارث ہوں گے۔ اگر وہ بھی مارے جاتے ہیں تو بعد والے کمانڈر عبداللہ بن رواحہ ہوں گے۔ اگر ایسا ہوتا ہے کہ وہ بھی مارے جاتے ہیں تو پھر ایسے میں تمہیں یہ ادھیکار ہے کہ تم لوگ مل کر کسی ایک کا چین کر لو۔ دوسری اور جب روم میں یہ خبر پہنچی کہ مسلمان اس اور آ رہے ہیں تو وہاں کے تتکالین شاسک ہرقل نے شام میں اپنے پچھووں کی سہایتا سے مسلمانوں کی سینا کا مقابلہ کرنے کے لیے ایک بہت بڑی سینا تیار کی۔ تتکالین شام کے شاسک شرجیل نے اکیلے ہی 100,000 کی سینا تیار کر لی۔ اس سینا کو تیار کرنے کے بعد اس نے انہیں دیش کی سیما پر بھیجا تاکہ مسلمانوں کو وہیں پر روک دیا جائے۔ ادھر روم کا شاسک بھی 100,000 سینکوں کے ساتھ نکلا۔ وہ بلقا نامک نگر کے مہاب کھیتر میں ٹھہرا۔ مسلمانوں اور رومیوں کے بیچ یدھ بلقا کے موتا نامک گاؤں کے پاس آرم ہوا۔ دونوں اور سے بھیشن حملے کیے جانے لگے۔ رومیوں کے مقابلے میں مسلمانوں کی سنکھیا بہت کم تھی. یدھ کے دوران مسلمانوں کے تینوں کمانڈر مارے گئے. مسلمانوں کے انتم کمانڈر عبداللہ بن رواحہ کی موت کے بعد سینکوں نے خالد بن ولید کو اپنا نیا کمانڈر چنا. مسلمانوں کے نئے کمانڈر نے یدھ کی رڑنیتی کو تھوڑا بدلا. انہوں نے آدھی رات سینکوں کو ایک استھان سے دوسرے استھان جانے کا آدیش دیا. ان کا کہنا تھا کہ تم لوگ شور شرابے کے ساتھ ایک استھان سے دوسرے استھان کی اور جانا. کمانڈر کا آدیش ملتے ہی سینکوں نے وہاں سے پورے شور شرابے کے ساتھ جانا شروع کر دیا. اس سلسلے کو بھور سمے تک چلنا تھا. اس کے ساتھ ہی کچھ سینکوں سے کہا گیا کہ وہ کچھ دور پر جانے کے بعد بھور کے سمے لا الہ الا اللہ کے نعرے لگاتے ہوئے مسلمانوں کی طرف آئیں. یہ سب اس لیے کیا گیا کیونکہ شتروؤں کو یہ سندیش دیا جائے کہ مسلمانوں کی سہایتا کے لیے سینک آ گئے ہیں. سہیوگ سے ہوا بھی وہی. روم کی سینا کو یہی لگا کہ بڑی سنکھیا میں نئے سینک سہایتا کے لیے آئے ہیں. ادھر اپنے کمانڈر کی موت کے کارن روم کی سینا کا منوبل گرنے لگا. ان میں سے بہت سے نراش ہو گئے. بعد میں مسلمان اپنے گھروں کو لوٹ گئے. آٹھویں ہجری میں مکے پر وجہ حاصل ہوئی. اس گھٹنا کے بعد مسلمانوں کی شکتی پہلے سے بہت ادھک ہو گئی. اس کے کارن تتکالین دو سپر پاور ایران اور روم میں بھے ویاپت ہو گیا. روم سامراجیہ کے مقابلے میں ایرانی سامراجیہ میں بھے کم تھا کیونکہ اس سمے اسلامی کیندر سے اس کی دوری ادھک تھی. رومیوں کے بھے کا کارن یہ تھا کہ ان کی سیمائیں اسلامی شاسن سے ملتی تھیں. رومیوں نے اپنے سینکوں کو اسلامی کیندر سے ملنے والی سیماؤں پر تعینات کرنا آرمبھ کر دیا. اس بات کی خبر ملنے اور اس کے ساتھ ہی گھٹنے والی کچھ گھٹناؤں کے بعد پیغمبر اسلام نے مسلمانوں کو بسیج کرنے کا آدیش جاری کیا تاکہ تبوک جانے کے لیے لوگ تیار ہو جائیں. مدینے کے ادھکانش لوگ اپنا جیون کرشی اور پشو پالن سے گزارتے تھے. اس سمے فصل کاٹنے اور پیڑوں سے پھل توڑنے کا سمے آ چکا تھا. لوگوں کے لیے یہ سمے بہت ہی مہتوپورن تھا. اس کا کارن یہ تھا کہ یہ سمے اگلے ورش تک ان کی آجیویکا کو سنشچت کرتا تھا. اس بات کے درشٹیگت بہت سے لوگوں کے لیے تبوک جانا بہت کٹھن تھا کیونکہ وہ مدینے سے بہت دور تھا. بہت سے لوگوں کا ماننا تھا کہ اس سمے کی مہاشکتی سے ٹکر لینا کوئی آسان کام نہیں تھا. ان حالات میں ان لوگوں کو بہت اچھا موقع مل گیا جو مسلمانوں کی آستھا کو کمزور کرنے کے پریاس میں لگے رہتے تھے. اس پرکار کے لوگوں نے مسلمانوں کے بیچ روم سامراجیہ کی شکتی کو بڑھا چڑھا کر دکھاتے ہوئے مسلمانوں کی ہمت کو کمزور کرنے کے پریاس تیز کر دیے. اسلام ورودھیوں کے دشپرچار نے اپنا کام کیا اور بہت سے سادے مسلمان ان کی باتوں میں آ گئے. اسی کے ساتھ وہ لوگ جن کی آستھا کمزور اور ڈاماڈول تھی وہ یدھ میں بھاگ لینے کے بارے میں دویدھا میں پڑ گئے. اسی دوران سورہ توبہ کی آیت سنکھیا 38 اور 39 نازل ہوئی جس میں ایشور کڑے سویر میں مسلمانوں کو شترو کے خطرے سے اوگت کرواتے ہوئے کہتا ہے ہے ایمان والو تمہیں کیا ہو گیا ہے کہ جب تم سے کہا گیا کہ ایشور کے مارگ میں جہاد کے لیے نکلو تو تم دھرتی سے چپک کر رہ گئے. کیا تم پرلے کے بدلے سانسارک جیون سے راضی ہو گئے ہو؟ تو جان لو کہ پرلے میں اس سانسارک جیون کا لابھ اتینت تچھ ہے. یدی تم جہاد کے میدان کی اور آگے نہ بڑھو گے تو ایشور تمہیں اتینت کڑے دھنس میں گرست کر دے گا اور تمہارے استھان پر دوسری جاتی کو لے آئے گا. اور جان لو کہ تم اسے کوئی کھتی نہیں پہنچا سکتے اور ایشور نشچت روپ سے ہر بات میں سکشم ہے. یہ آیتیں لوگوں کو چیتاونی دیتے ہوئے کہتی ہیں کہ کیا تم پرلے کو بھلا کر سنسار پر موہت ہو گئے جو جہاد کا آدیش ملنے کے بعد بھی گھروں میں بیٹھے ہوئے ہو اور بہانے بنا رہے ہو. حالانکہ پرلوک کی انوکمپاؤں کی تلنا میں تمہارا سانسارک لابھ اتینت تچھ ہے. یاد رکھو کہ یدی تم रण क्षेत्र में न जाओ तब भी ईश्वरीय धर्म को पराजय नहीं होगी, क्योंकि ईश्वर तुम्हारे स्थान पर ऐसे अन्य लोगों को भेज देगा जो अपने धर्म और पैगंबर की रक्षा करने में सक्षम है। वो तुम्हारी सहायता पर बिल्कुल भी निर्भर नहीं है। जिहाद को छोड़ने का परिणाम संसार में अपमान और प्रलय में कड़ा दंड है। ये नहीं सोचना चाहिए कि जिहाद से बचकर हमें शांति, सुरक्षा और आराम प्राप्त हो जाएगा। ईश्वरीय आदेशों के पालन या उनकी अवहेलना से ईश्वर को कोई लाभ या हानि नहीं होती, अतः ये नहीं समझना चाहिए कि उसके आदेशों का पालन करके हम ईश्वर पर उपकार कर रहे हैं या उसे हमारी उपासनाओं की कोई आवश्यकता है। आयतें ये भी स्पष्ट करती हैं कि मुसलमान मुजाहिदों को पवित्र होना चाहिए और उनको सांसारिक माया मोह में नहीं लगना चाहिए। इमाम जैनुल आबिदीन अलैहिस्सलाम अपने काल की परिस्थितियों के कारण इस्लामी शिक्षाओं को दुआओं की शक्ल में पेश करते हुए कहते हैं कि हे ईश्वर, जब शत्रु से मुकाबला हो तो ऐसे समय धोखा देने वाली इस दुनिया की चिंता को मन से निकाल दे और लोगों के दिलों से मन को लुभावने वाले सांसारिक माया मोह से दूर कर दे, ताकि वे लोग शुद्ध होकर निष्ठा के साथ तेरा स्मरण कर सकें। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त हुआ।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और प्रस्तुति आज के मुख्य समाचारों का सारांश। ईरान और सीरिया ने जनरल कासिम सुलेमानी की कुर्बानियों को याद किया। भारत और रूस ने जेसीपीओए को पुनर्जीवित किए जाने की मांग की। सऊदी अरब के वरिष्ठ शिया धर्मगुरु शेख बाकर नेमर की बरसी का ऐलान हो गया और भारतीय प्रधानमंत्री ने गोरखपुर में कई योजनाओं का उद्घाटन किया और विपक्ष पर कड़े हमले किए। दोस्तों, हमें आशा है कि हमारा यह प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। तो इसी के साथ अख्तर अब्बास और साथियों को अनुमति दें। खुदा हाफिज। Thank you.